عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا استعينوا بالصبر والصلاة. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. حضور پاک صلی اللہ علیہ وسلم کی مبارک زندگی، آپ صلی اللہ علیہ وسلم کی سکھائی ہوئی ہر دعا، آپ کا بتایا ہوا ہر عمل اور آپ کی بتائی ہوئی ہر بات ہمیں اللہ کی طرف رجوع کرنے کا حکم دیتی ہے. نبی علیہ الصلوۃ والسلام کے بارے میں آتے ہیں، جب کوئی پریشانی آتی، کوئی تکلیف آتی، فوراً اللہ کی یاد میں متوجہ ہوتے، نماز میں متوجہ ہوتے، کوئی حاجت ہوتی تو نماز کی طرف متوجہ ہوتے، کوئی چیز گم ہو جاتی ہے تو ترغیب یہی ہے کہ نماز کی طرح متوجہ ہو جاؤ، اللہ کو یاد کرو. تو شریعت نے تو ہمیں بات بات پر اللہ تعالیٰ کی طرف رجوع کرنے کا حکم دیا. آج ہم لوگ اللہ کے سے دور ہو چکے ہیں اور ہوتے ہی چلے جا رہے ہیں. ہماری زندگی میں، ہمارے معاملات میں، ہمارے لین دین میں سب کچھ ہے، اگر نہیں ہے تو خوف خدا نہیں ہے. خوف خدا ایک ایسی چیز ہے جو انسان کو بالکل ٹھیک اور درست راستے پر رکھتی ہے. اللہ تعالیٰ ہمیں ان باتوں کی صحیح سمجھ عطا فرمائے. کل عابد مارکیٹ میں ایک دکان پہ تھا صاحب، ان کا بڑا کاروبار ہے. ان سے پوچھنے لگے کہ ابراہیم، کاروبار ہے، بڑھتا ہی جا رہا ہے، دکانیں پہلے ایک تھیں، پھر دو ہوئیں، پھر بڑھتی جا رہی ہیں، آخر یہ ہمارے اندر یہ حوث کب ختم ہوگی، ہم اپنے اندر روک کیسے لگائیں؟ انہوں نے سوال پوچھا. میں نے کہا صرف ایک ہی چیز ہے، موت کی یاد. ہر وقت موت کو یاد کریں، دن میں کم سے کم 25 دفعہ موت کو یاد کریں. اس بات کو یاد کریں مجھے اللہ کے سامنے پیش ہونا ہے، قبر کو اور موت کو یاد کریں، سارے معاملے ٹھیک ہو جائیں. ہماری زندگی سے موت کی یاد، اللہ کے سامنے پیشی کا خوف نکل چکا، جس کی وجہ سے ہم پریشانیوں میں مبتلا ہیں. آج ٹاپک تو ہم نے پہلے رکھا تھا سنت اور سائنس، لیکن کل چونکہ سورج گرہن ہے اس کی وجہ سے اس ٹاپک کو لے لیا کہ موجودہ وقت کی جو ضرورت ہے اس کو بات کی جائے، اس کو جو ہے وہ بیان کر دیا جائے کہ اس وقت کے جو کل کی پوزیشن ہے وہ سامنے آ جائے کہ شریعت کیا کہتی ہے. شریعت کے اندر بہت ساری نمازوں کا ذکر ملتا ہے. ایک تو فرائض ہیں، جانتے ہیں فجر، ظہر، عصر، مغرب اور عشاء، پانچ نمازیں ہیں، اپنے اپنے وقت پہ الگ الگ پڑھنی ہیں. اس کے علاوہ تہجد کی نماز کا ذکر ہے، اشراق کا ذکر ہے، چاشت کی نماز کا ذکر ہے، اوابین کا ذکر ہے. یہ تو وہ نمازیں ہیں جو دن رات انسان نے ادا کرنی ہی ہیں. فرض تو لازمی فرض ہی ہے، لیکن باقی نمازیں انسان وقتاً فوقتاً کوشش کر کے نفل میں ادا کرتا ہے، بالخصوص تہجد کی. لیکن بعض موقعوں کے اعتبار سے بھی نمازیں ہیں جو بس انہی موقعوں سے ہی متعلق ہیں. تو میں سب سے پہلے جو روایت پڑھ رہا ہوں ترغیب میں اور ترمذی شریف میں، یہ نماز ہے، نماز برائے قوت حافظہ، نماز برائے قوت حافظہ. حضرت عبداللہ ابن عباس رضی اللہ عنہ کا بیان ہے، فرماتے ہیں کہ میں حضور پاک صلی اللہ علیہ وسلم کی خدمت میں حاضر تھا، اتنے میں حضرت علی رضی اللہ عنہ تشریف لائے اور آ کے اس کو یا رسول اللہ اپنے حافظے کی شکایت کی کہ میں قرآن پڑھتا ہوں اور بھول جاتا ہوں اور مجھے یاد نہیں رہتا، محفوظ نہیں رہتا. تو رسول اللہ نے فرمایا کہ میں تمہیں ایسے ترکیب نہ بتاؤں، اگر تم عمل کر لو تو تمہارا بھی محفوظ رہے، تمہارا حافظہ بھی ٹھیک ہو جائے، اور آگے جس کو تم اطلاع کرو گے، بتاؤ گے، اس کو بھی یہ نفع دے گی، اس کا حافظہ بھی ٹھیک ہو جائے. پھر نبی علیہ السلام نے فرمایا کہ شب جمعہ میں، رات کے آخر وقت میں اگر ہو جائے تو بہت اچھا، نہیں تو شب جمعہ میں کوئی بھی وقت ہو جائے، ہاں جب آخر وقت ہو جائے تو بہت اچھا. یہ وقت ملائکہ کے نازل ہونے کا وقت ہے اور قبولیت دعا کا وقت ہے. تو حافظے کے لیے جو عمل نبی علیہ السلام نے بتایا، فرمایا کہ شب جمعہ میں، آخری وقت میں، جب قبولیت دعا کا وقت اور نزول ملائکہ کا وقت ہوتا ہے، اس وقت یہ عمل کرو. اور فرمایا کہ میرے بھائی یعقوب علیہ السلام نے سوف استغفر لکم سے جو مراد لیا وہ شب جمعہ ہی مراد تھی۔ فرمایا کہ اس وقت جاگنا دشوار ہو تو رات میں کھڑے ہو جاؤ، عشاء کے بعد ہی کھڑے ہو جاؤ۔ پھر فرمایا کہ نفل پڑھو، چار نفل پڑھنے ہیں، پہلی رکعت میں سورہ فاتحہ کے بعد سورہ یاسین، دوسری رکعت کے بعد سورہ دخان، تیسری رکعت میں الف لام میم سجدہ، اور چوتھی رکعت میں سورہ فاتحہ کے بعد سورہ ملک کی تلاوت کرو۔ جب نماز سے فارغ ہو جاؤ تو اللہ تعالیٰ کی خوب حمد و ثنا بیان کرو، اس کے بعد مجھ پر درود شریف بھیجو، تمام انبیاء پر درود بھیجو، اور مومنین پر اور ان مومنین بھائیوں کو جو تم سے پہلے دنیا سے جا چکے ہیں ان کے لیے استغفار کرو، پھر یہ دعا مانگو۔ یہ طویل دعا ہے، تو حافظے کے لیے بھی رجوع کدھر کروایا؟ اللہ کی طرف۔ اور غور کیجئے، ایک اور نماز کا تصور حدیث میں ملتا ہے، اس کا نام ہے صلاۃ التوبہ۔ صلاۃ التوبہ کیا ہے؟ کہ جب انسان چاہے گناہوں سے معافی مانگنا، وضو کرے، دو نفل پڑھے اور اللہ تعالیٰ سے معافی، گناہوں کی معافی مانگے۔ بہتر تو یہ ہے کہ ہمیں روز صلاۃ التوبہ رات کو پڑھ کے سونی چاہیے، تو اس کا ذکر بھی حدیث میں ملتا ہے۔ گناہوں سے معافی اللہ ہی نے دینی ہے، مانگنا کام بندے کا، انشاءاللہ اللہ مہربانی فرمائیں گے۔ اس کے علاوہ ایک اور بھی جو ہے نا وہ نماز کا ملتا ہے احادیث کے ذخیرے میں، صلاۃ رد الضالہ، جو گمی ہوئی چیزیں ہوتی ہیں ان کے لیے صلاۃ دو رکعت نفل کے ذریعے اللہ سے معافی اور مدد کا مانگنا۔ صلاۃ رد الضالہ، گم شدہ اشیاء جو چاہتا ہے انسان کہ مل جائے اس کے لیے نماز۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس کسی کا کوئی سامان گم ہو جائے یا جانور وغیرہ بھاگ جائے، اسے چاہیے کہ دو رکعت نفل پڑھے اور اس کے بعد دعا کرے۔ علامہ شعرانی رحمۃ اللہ لکھا ہے کہ اسلام سے، ہمارے اکابرین سے، صحابہ اور تابعین سے بات بہت کثرت سے ملتی ہے، جب ان کی کوئی چیز گم ہو جاتی ہے، جانور بھاگ جاتا، تو اسی طرح اللہ کی طرف متوجہ ہوتے ہیں۔ اس کے علاوہ ایک اور نماز ہے، اس کو کہتے ہیں صلاۃ الحاجت، حاجت کے وقت دعاؤں کا پڑھنا۔ حاجت کوئی ہو اللہ نے کھلا رکھا، دین کی ہو، دنیا کی ہو، کسی قسم کی کوئی حاجت ہو، اللہ نے راستے کو کھلا رکھا کہ انسان کو چاہیے وضو کرے اچھے طریقے سے، پھر دو نفل پڑھے، پھر اللہ سے مانگے، پھر جو وہ مانگے گا اللہ تعالیٰ اس کو عطا کرے۔ وضو اچھے طریقے سے کرے، دو رکعت نفل پڑھے، پھر اللہ تعالیٰ کی حمد و ثنا بیان کرے، درود پاک پڑھے، اور اس کے بعد اپنی حاجت کو اللہ کے سامنے رکھے، اللہ ضرور عطا کرے۔ اس کا ایک واقعہ بھی بڑا مشہور ہے، اور صحابہ میں ایک صحابی ہے انس بن مالک رضی اللہ تعالیٰ عنہ، وہ ایک مرتبہ اپنے باغ میں گئے، ان کے کافی باغات تھے، تو جو باغ کا ذمہ دار تھا نا، آپ مالی سمجھ لیجئے یا جو بھی نگران تھا، اس نے کہا حضرت اتنا دن ہو گئے، بارش بھی ہوئی اور بڑا برا حال ہے اور نقصان کا اندیشہ ہے، تو کیا کروں، حالت بتائے کہ بارش ہی نہیں ہو رہی، کیا کریں۔ حضرت انس نے کیا کیا، ان کا وضو کے لیے پانی لے کر پانی منگوایا، سنت کے مطابق وضو کیا، وضو کرنے کے بعد دو رکعت نفل پڑھی، پھر خوب دعا کی، دعا کرنے کے بعد اپنے اس ذمہ دار کو کہا، دیکھو بھائی بادل آ گئے کہ نہیں، وہ باہر گیا کہ حضرت کوئی بادل کچھ نہیں، پھر آپ نے کیا کیا، دوبارہ نماز پڑھی، پھر دو نفل پڑھ کے دعا مانگی، آپ جا کے دیکھو، ہاں بھائی اب بادل کوئی نظر آئے، کوئی حالات آئے، کوئی بادل نہیں، پھر آپ نماز کی طرح متوجہ ہو گئے، پھر دو نفل پڑھ کے دعا مانگی، اب جا کے دیکھو، چند مرتبہ جب بھیجا نا اس کے چکر لگے، کئی مرتبہ کے بعد اس نے آ کے یہ اطلاع کی کہ حضرت پرندے کے پر کے برابر ایک بادل کا ٹکڑا نظر آ گیا مجھے، باقی سارا متلا صاف ہے، کوئی بھی نہیں، بادل وغیرہ کا کوئی سلسلہ نظر نہیں آ رہا، ہاں ایک چھوٹا سا بادل مجھے نظر آ رہا ہے، جو سمجھ جانے کے لیے جیسے کوئی پرندے کا پر ہوتے۔ آپ پھر دعا بھی رکھے، نفل پڑھتے دعا کرتے، نفل پڑھتے دعا کرتے، دو نفل پڑھتے سلام پھیرتے دعا کرتے، کرتے رہے، حتیٰ کہ بارش شروع ہو گئی، جب خوب بارش ہو گئی نا، اسی اپنے ملازم کو کہا کہ دیکھو وہ فلاں گھوڑا کسی تیز رفتار گھوڑے کی طرف پیدا ہو، جاؤ اس گھوڑے کے اوپر دوڑو، اس کے اوپر جاؤ اور پورا چکر لگا کر دیکھو کہاں کہاں بارش ہو رہی ہے، کتنے علاقے میں بارش ہو رہی ہے۔ وہ گئے گھوڑے کے اوپر، پورا راؤنڈ لے کر آئے، کہنے لگے اللہ کی قسم سوائے آپ کے باپ کے اور کہیں ایک بوند پانی کا نہیں گرا، یہ بارش اور یہ بادل اللہ نے آپ ہی کو دیا۔ یہ
www.dasokaran.com
सारी बातों को, घंटों डॉक्टर के पास, महीनों वक्त पहले वक्त लेते हैं, हफ्तों पहले वक्त लेते हैं, फिर घंटों लगते हैं आने जाने में, और चंद दिन में रिपोर्टें देख लेते हैं, आपको देखता भी है नहीं, ये भी कोई पता नहीं आपको भी देखता है कि नहीं, क्योंकि अक्सर डॉक्टर अब मरीज नहीं देखते, रिपोर्ट देखते हैं। पहले डॉक्टर ऐसे होते थे जो मरीज को चेक किया करते थे, आज खाली रिपोर्टें चेक होती हैं, अक्सर जगह घंटों लगा देते हैं, दो नफिल के लिए मौका नहीं है हमारे पास, इतना दूर हो चुके। तो सहाबा किराम की आदत थी, एक सहाबी का गधा मर गया सफर में थे, वही दो रकात नफिल पड़ी, अल्लाह से मांगा, अल्लाह कुछ और चीज नहीं मेरे पास, अल्लाह ने दोबारा गधे को खड़ा कर दिया। कोई उनको मामला पेश आते, कोई हाजत पेश आती, फौरन अल्लाह की तरफ रुजू, मसले हल हो जाते, हमने तो काम ही छोड़ दिया। इसके अलावा सलातुल मसाइब वल हवादिस ये लिखा है किताबों में, ये क्या है, किसी भी मुसीबत और परेशानी के वक्त में नमाज पढ़ना, कोई गम परेशानी कोई तकलीफ आ जाए, कोई मामला पेश आ जाए किसी किस्म का, दीन का, दुनिया का, सेहत का, कोई मामला, बस नफिल पढ़ के अल्लाह से मांगो। हम सलातुल हाजत भी इसको कह सकते हैं, लेकिन इसकी किताबों में सलातुल मसाइब वल हवादिस अलग से करके लिखा, ये अलग से चीज है। एक होती को हाजत मांगना भी, मुझे गाड़ी चाहिए, मैंने दो रकात नफिल पढ़ी, अल्लाह मुझे गाड़ी चाहिए, लेकिन कोई परेशानी आ गई, बीमारी आ गई, तो है भी ये हाजत, लेकिन हाजत तरफ कुछ और है, ये तकलीफ को दूर करवाना, वो ख्वाहिश को पूरा करवाना था, फिर तकलीफ को दूर करवाना था, ये दोनों अलग अलग चीजें हैं। हज़रत उम्मे कुलसूम रज़ी अल्लाह अन्हा के खाविन अब्दुर्रहमान बीमार थे, और एक दफा ऐसी सकते की हालत हो गई कि सब ने समझ लिया कि इंतकाल हो गया इनका, जैसे कुछ दिन पहले हारून साहब ने समझ लिया था कि मेरा इंतकाल हो गया, इन्होंने कलमा पढ़ लिया, वो क्या हुआ था चलें थोड़ा सा बता देता हूँ। कॉन्वोकेशन होना था 16 दिसंबर को हुआ अल्हम्दुलिल्लाह, उससे चंद रोज पहले हजरत जी का रात को फोन आया, फरमाया कि इब्राहिम 16 दिसंबर को क्या तरतीब होगी बयान की, और किस वक्त आना है, क्या करना है। मैंने कहा था आप इजाजत दें तो मैं जंग हाजिर होकर उतरा कर दूँ, आ जाओ। मैंने सुबह गाड़ी ली और ये साथ मेरे साथ थे हारून साहब, तो पहुंच गए हजरत जी के पास, तो 3:30 बजे हाजिर साहब जो जंग पहुंचे, वहां जाके फिर हजरत के कुछ और मेहमान आए हुए थे, एक तो मदरसा है माशाल्लाह 34 एकड़ का, अभी कई तामीरात भी चल रही है अल्हम्दुलिल्लाह, करीब ही वहां एक वो है कैटल फार्म, अगर फरमाया उधर आ गया, मैं उधर चला गया, उधर जनाब घोड़े भी थे कुछ, और बकरे बकरियां भैंस और ये कुछ जानवर वगैरह देखे, तो घोड़े का दी किया घोड़सवारी करे, करता रहता हूँ कभी कभी, मैं प्रोफेशनल नहीं हूँ लेकिन बहरहाल करता रहता हूँ, शौक बहुत। अब घोड़ा दौड़ाने लगे, अब घोड़ा दौड़ाया तो दौड़ते हुए घोड़े से नीचे गिर गया, कमर और सर के ऊपर गिरते ही बेहोश, इन्होंने उठा के जनाब चरपाई पे डाला, बकौल इन लोगों के लिए मेरे मुंह से झाग निकली, आंखें चढ़ गई, रंग बदल गया, सांस बढ़ गई, इन सब ने तो कलमा पढ़ लिया। हजरत जी भी मौजूद थे, सादत अहमद साहब भी मौजूद थे, तो इन्होंने जाके हजरत जी को बताया, मैं फरमाया कि आप फिक्र न करें, इंशाल्लाह अल्लाह खैर करेगा, ठीक हो जाएगा। ये सब बातें उन्होंने मुझे बाद में बताई, ये थे उन्होंने जो गिर साहब थे। अच्छा खैर, और भी हजरात थे। अच्छा, जब होश आई कुछ थोड़ी देर बाद, होश आ गई, जब होश आ गई तो मेमोरी लॉस याददाश्त की थी, मुझे कुछ नहीं पता, ना इनसे पूछा आप कौन है और मैं कौन हूँ। थोड़ी देर बाद थोड़ी सी मेमोरी वापस आई, मुझे इतना तो पता था कि मैं इब्राहिम हूँ, लेकिन माजी से रिश्ता नहीं जोड़ रहा था। अब मैं सोच रहा हूँ कि मैं आया क्यों हूँ, कब आया हूँ, जाना कब है, तो मुझे अपनी गाड़ी सामने लग रही है, गाड़ी तो मेरी इधर कैसे आ गई। तो खैर आधा पौना घंटा गुजरा था, सारी कुछ घंटे का लगभग सारा पीरियड होगा, तो मेमोरी जो है वापस आ गई अल्हम्दुलिल्लाह, माजी से रिश्ता जुड़ने का था वो भी जुड़ गया, तो जिसे में दर्दें थी खूब अल्हम्दुलिल्लाह खराश कोई भी नहीं आई। फिर लाहौर आया, अगले दिन इतवार थी, बयान था यहाँ पर, बयान हुआ और एक डॉक्टर साहब आया, वैसे मुझे आप सीटी स्कैन करवाए, फिर जबरदस्ती उन्होंने ना मेरा सीटी स्कैन करवाया, मैंने कहा ठीक हूँ मैं डॉक्टर साहब, मैं ठीक हूँ, कहते नहीं ये जो मुंह से झाग निकला है और मेमोरी का आना जाना ये मामूली बात नहीं है, आपको करवाना पड़ेगा। जो करवाया, जब करवाया तो अल्हम्दुलिल्लाह सीटी स्कैन बिल्कुल ठीक था अल्हम्दुलिल्लाह, तो यूं अल्लाह ने मेहरबानी फरमाई और गोया के जिंदगी तो एक ही है, गोया के अल्लाह ने मेहरबानी फरमा के जैसे दोबारा एक मौका दे दिया। उस टाइम में ना बहुत सीखने का मौका मिला, बहुत सीखने का मौका मिला। अगर इंतकाल हो जाता क्या फर्क पड़ता किसी को? एक व्हाट्सएप पे मैसेज आता है कभी कभी, मैं अहम था यही वहम, मैं अहम था यही वहम था। ये हमारा वहम है कि मेरे से कुछ हो रहा है या मैं कुछ हूं, उसको गिर गया तो खत्म, गिरने तो करना पड़ गया। साथियों को पूछ लें, और फिर वहां हजरत जी मौजूद थे और 8-10 लोग मौजूद थे, क्या हो जाना था? कुछ भी नहीं, सब कुछ इसी तरह होना था। आपने भी कहना हाँ जी अच्छा आदमी था, बस जो आपका गुमान है मेरे मुताबिक, इसीलिए तो बयान में आते हैं वरना तो ना आते। कुछ भी अच्छा आदमी था बस खत्म, इससे ज्यादा और क्या? बहुत सारी हकीकतों को उस दिन समझा। तो बहरहाल ये वाकया बदलकर आ गया। तो जब लोगों ने महसूस कर लिया कि अब्दुलरहमान जो कुलसूम के वालिद हस्बैंड थे कहीं इनका तो इंतकाल हो गया, उम्मे कुलसूम उठी और नमाज की नीयत मान ली और अल्लाह से मांगती रही और अल्लाह की शान अल्लाह ने उनको सेहत अता फरमाई। इसी तरह हजरत नजर कहते हैं कि एक मतलब सब अंधेरा हो गया और मैं दौड़ा, अनस की खिदमत में हाजिर हुआ, मैंने दरियाफ्त किया क्या हुजूर के जमाने में ऐसी नौबत आई थी कभी? फरमाया कि हाँ, नबी अलैहिस्सलाम के जमाने में जरा भी हवा चलती हम लोग मस्जिदों को दौड़ते थे कहीं क़यामत तो नहीं आ। रुजू इल्लाह इतना ज्यादा था, आज हमारी जिंदगी से रुजू इल्लाह निकल गया। तो ये मुख्तलिफ नमाजें हैं जो हदीस में मिलती हैं, अल्लाह करे हमारी जिंदगी में भी मिले। एक नमाज और सुन लीजिए, सलात शुक्र। ये भी आदत ही सहाबा की है नबी अलैहिस्सलाम की। हज़रत अब्दुल्लाह बिन अबी औफा रज़ी अल्लाह तआला अन्हु से रिवायत है, जिस वक्त नबी अलैहिस्सलाम को अबू जहल के कत्ल की खबर आई, आपने सलात शुक्र अदा की, दो रकात अदा की, शुक्र अदा की। इसी तरह मुख्तलिफ मौकों के ऊपर नबी अलैहिस्सलाम और सहाबा किराम ये अमल किया करते। हम तो सलात शुक्र भी भूले बैठे हैं, क्या कहा जाए, क्या हम जा रहे हैं। इसके अलावा नमाज इस्तस्का, ये क्या होती थी? ये बारिश तलब करने के लिए दुआ होती थी, नमाज होती थी। एक तो हाजत है ना, बाकी कोई और हाजत है, नौकरी चाहिए, फला चाहिए, तो हाजत के लिए दुआ करना वो अपनी जगह। ये खास नमाज होती थी इस्तस्का, बारिश तलब करने के लिए अल्लाह से। नबी अलैहिस्सलाम ने तो हमें सिर्फ अल्लाह से जोड़ा और कुछ भी, उसकी अपनी तफसीलात हैं। बताने का मकसद ये है कि हर मौके पे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तालीमात रुजू इल्लाह की है, रुजू इल्लाह। अब कल जो है सूरज ग्रहण है, कोई 1.5-2 घंटे का दौरानिया है, तो जितना भी दौरानिया है और सूरज ग्रहण हो या चांद ग्रहण हो, अहादीस की रोशनी में बहुत आसान बातें ये हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जिंदगी में 5वीं हिजरी में जमादुल उखरा में मौका ये आया सूरज ग्रहण का, तो नबी अलैहिस्सलातु वस्सलाम ने नमाज अदा की। उसके बारे में चंद अहादीस में इंशाल्लाह पढ़ता हूँ और उसके बारे में चंद बातें इंशाल्लाह आ जाएंगी। इसको हम समझें और अल्लाह के साथ रास्ता जोड़ें। अच्छा, इन बातों को सुनते रहें, साथ साथ एक बात और भी देखें। आजकल सोशल मीडिया का समय, खरे और खोटे की पहचान अभी कर लें, मौका है। सोशल मीडिया में कोई व्हाट्सएप पे क्लिप आ रहा होगा, कोई इमेज आ रहा होगा, कोई मैसेज आ रहा होगा, जो मैसेज कुरान और हदीस के मुताबिक हो समझ लें कि ये लोग ठीक हैं, और जो अपनी अपनी बकवास करें और अपनी अपनी हांकें, उन सब ग्रुप से निकल जाएं और उन सब लोगों की चीजों से आइंदा एहतियात करें, अगर चाहते हैं कि बच जाएं। कहीं आ रहा हो जी हामिला औरत, वो मैं आखिर में जिक्र करता हूं। पहले वो बात बताई जाती है जो बिल्कुल रोशन और मुनव्वर है, हदीस है, अल्लाहु अकबर कबीरा। हज़रत अबू बकरा रज़ी अल्लाह तआला से रिवायत है कि नबी अलैहि सलाम की खिदमत में आप हाजिर थे, फरमाते हैं कि सूरज ग्रहण लगा, आप सलम खड़े हुए अपनी चादर को घसीटते हुए जल्दी में और मस्जिद में दाखिल हो गए और हम लोग भी साथ मस्जिद में दाखिल हुए और आपने 2 रकात नमाज पढ़ाई, तवील क़याम किया हत्ता के सूरज वो ग्रहण खत्म हो गया और रोशन हो गया। हज़रत अबू दर्दा रज़ी अल्लाह की रिवायत, फरमाया कि जब कोई आसमानी वाकया सूरज ग्रहण या चांद ग्रहण का पेश आता तो आप नमाज में मशगूल हो जाते हत्ता कि वो ग्रहण खत्म हो जाता।
ये हदीस है, नबी का अमल सुन लीजिए। बाद में उलमा ने इन नमाजों को, सलातुल कुसूफ हो, सूरज ग्रहण वाली, इन नमाजों को क्या कहा? सुन्नत। बाद में फर्ज किफाया और इब्ने हमाम रहमतुल्लाह अलैह ने तो वाजिब तक भी लिखा। नबी अलैहिस्सलाम का हमेशा का अमल यह था, जब ऐसी कोई बात पेश आती है, ऐसा नहीं कि कभी किया कभी नहीं किया, अब हमेशा करते, इतना इंतजाम। और आज हमारी जिंदगी में बाद सफेद हो रहे हैं, जिंदगी में कितनी दफा ये मौका आया कि सूरज ग्रहण हुआ या चांद ग्रहण, नमाजें कितनी दफा पढ़ी हुई, हम किधर हैं? अल्लाह हमारी हिफाजत करे। आयशा सिद्दीका रज़ी अल्लाह अन्हा से रिवायत है, नबी अलैहिस्सलाम ने फरमाया, जब सूरज ग्रहण देखो तो नमाज में लग जाओ, हत्ता के सूरज खुल जाए, रोशनी आ जाए। सूरज ग्रहण अगर तबील हो जाए, इंसान ने नमाज शुरू कर दी, नमाज अगर पहले खत्म हो गई, उसके बाद क्या करे? दुआ, इस्तिग़फ़ार, दुरूद शरीफ, तौबा में लगा रहे और नमाज भी तवील पढ़े। नबी अलैहिस्सलाम अपने जमाने में पढ़ते रहे, बाद में सहाबा अपने जमाने में पढ़ते रहे। उस्मान गनी रज़ी अल्लाह तआला अन्हु के जमाने में एज़ खिलाफत में सूरज ग्रहण हुआ तो आपने उम्मत को नमाज पढ़ी। अच्छा, सूरज ग्रहण के मौके पर नबी अलैहिस्सलाम से नमाज का पढ़ना मुख्तलिफ तादाद के साथ है। कभी आपने एक रकात में दो रुकू किए, पहली रकात में आपने जैसे सूरह बकरा इतनी बड़ी तिलावत की, लंबी किरात, फिर रुकू लंबा, फिर सजदे में नहीं गए, वापस खड़े होके जो है वो तिलावत की और फिर रुकू किया, लेकिन ये तिलावत और रुकू पहले वाले से थोड़ा सा कम लेकिन लंबा, फिर दोनों सजदे किए लंबे लंबे, एक रकात ऐसे मुकम्मल की, दूसरी रकात भी इसी तरतीब पर मुकम्मल की, लेकिन हर हर अमल पहली रकात से थोड़ा थोड़ा कम। पहली रकात में आप समझे सूरह बकरा पढ़ी तो दूसरी रकात में सूरह आले इमरान, तो तवील नमाज होती थी। ताहम जिस तरह हम आम नमाज दो नफिल पढ़ते हैं, उस तरीके से भी इसकी फजीलत और इसकी हैसियत मौजूद है, तो कई तरीके हैं, उसमें कोई परेशानी की बात नहीं। फिर हाँ, नबी अलैहिस्सलाम ने बाद मरतबा ऐसा भी हुआ कि नमाज पढ़ी, आप आगे भी हुए पीछे भी हुए, आपको जन्नत भी नजर आई जहन्नम भी नजर आई, तो बात चीजें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए खास थी, आपको दिखाया जा रहा था जन्नत और जहन्नम का अहवाल और मुख्तलिफ चीजें, तो नबी अलैहिस्सलातु वस्सलाम का मामला नबी अलैहिस्सलातु वस्सलाम की शान के मुताबिक है, तो आपने मुख्तलिफ तरीकों से नमाजों को अदा किया। इसमें हमें ये चाहिए कि हम अपनी तरतीब पे भी अगर नमाज पढ़ते हैं तब भी ठीक है, और उस तरह से कर ले तब भी ठीक है, इसमें कोई इख्तिलाफ नहीं करना चाहिए। सुनिए, तिब्रानी शरीफ और कर्दुल उम्माल की रिवायत है, नुमान बिन बशीर रज़ियल्लाहु अन्हु से रिवायत, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जब सूरज ग्रहण हो तो नमाज पढ़ो जिस तरह फर्ज नमाज पढ़ते हो। यहां से इसी तरह एक और रिवायत सुन लीजिए, हजरत बिलाल रज़ियल्लाहु अन्हु की रिवायत है कि जब तुम ये ग्रहण देखो तो दीगर नमाजों की तरह इसे नमाज अदा करो। यहां दो बातें हैं, एक तो जिस तरह दो नफिल पढ़ते हो वैसे ही पढ़ो, यानी दो रकात में सजदे चार और नफिल दो, कयाम और रुकू वगैरह चीज तवील होगी, फिर फर्ज नमाज की तरह पढ़ो में यह भी इशारा मिलता है कि जिस तरह फर्ज का एहतमाम करते हो इसको भी जरा एहतमाम तो कर लिया करो, बिल्कुल ही ना छोड़ दिया करो। हम जरा देखे ना जिंदगी में हमारी कितनी दफा ये मौका आया, हमने कितनी दफा नमाजें पढ़ी हैं, हमारा क्या ताल्लुक है और नबी अलैहिस्सलाम से, जरा सोचें। इमाम बुखारी रहमतुल्लाह ने बाब कायम किया है सलातुल कुसूफ फिल मस्जिद, कि सलातुल कुसूफ मस्जिद में अदा की जाए या ईदगाह में अदा की जाए, इसका एहतमाम किया जाए, बाजमात होनी चाहिए, जगह जगह होनी चाहिए, जहां जहां मुसलमान आबाद हैं, मसाजिद हैं, इसका एहतमाम होना चाहिए, कोशिश करनी चाहिए। और हमें आयशा सिद्दीका रज़ी अल्लाह की तवील रिवायत में मौजूद है, नबी अलैहिस्सलाम ने फरमाया कि जब तुम ये ग्रहण देखो, सूरज या चांद ग्रहण देखो, अल्लाह ताला से दुआ करो, मग़फ़िरत मांगो, गुनाहों की माफी मांगो, जिक्र करो, नमाज पढ़ो और सदका खैरात करो। एक और रिवायत में है बुखारी शरीफ की, उसमें आता है कि जब तुम ये मामला देखो तो अल्लाह की तरफ रुजू कर लो, याद इलाही में लग जाओ। इसी तरह बुखारी की एक और रिवायत में अबू मूसा रज़ी अल्लाह अन्हु से रिवायत है, नबी अलैहिस्सलाम ने फरमाया जब तुम ग्रहण देखो तो फौरन याद इलाही में लग जाओ, दुआ करो और इस्तिग़फ़ार करो। अच्छा, एक मरतबा क्या हुआ, सूरज ग्रहण था, उसी दिन حضور پاک صلی اللہ علیہ وسلم کے پیارے صاحبزادے حضرت ابراہیم رضی اللہ عنہ انتقال ہوا اور تدفین ہوئی. تو پہلے مشرکین کا کچھ عقیدہ اس قسم کا ہوتا تھا کہ جب کوئی بڑا آدمی دنیا سے جائے نہ تب یہ معاملہ ہوتا ہے. نبی علیہ الصلوۃ والسلام نے کھل کر امت کو بتا دیا کہ کوئی بدشگونی بدفعلی کوئی ایسی بات تجویز اپنی طرف سے مت کرنا, یہ اللہ کی قدرت ہے, اللہ جب چاہتا ہے جیسے چاہتا ہے اپنی قدرت کو دکھا دیتا ہے. یہ سورج اور چاند کیا ہیں؟ اللہ کی بے شمار نشانیوں میں سے دو بڑی نشانیاں ہیں. چاند سورج کیا ہے؟ اللہ تعالیٰ کی قدرت کی بہت ساری نشانیوں میں سے دو نشانیاں ہیں, اللہ جیسے چاہتا ہے اپنے معاملے میں کر دیتا ہے. نبی علیہ السلام نے کھلا فرمایا کسی کی موت اور حیات سے اس سورج گرہن کا چاند گرہن کا کوئی تعلق نہیں, اور فرمایا کہ جب یہ معاملہ پیش آ جائے تو نماز کی طرف متوجہ ہو جاؤ, انٹرنیٹ کی طرف متوجہ نہ ہو جاؤ, موبائل ہاتھ میں نہ پکڑ لو, بس دیکھتے رہو کیا ہو رہا ہے کیا ہو رہا ہے. ایک میسج آیا 10,000 جگہ بھیج دیں گے, 2 رکعت نفل کا ٹائم نہیں ملے گا. ایک میسج آیا 100 جگہ بھیج دیں گے, پھر کہیں گے جی انہوں نے یہ میسج بھیجا, انہوں نے یہ بھیجا, انہوں نے یہ بھیجا, آپس میں لڑائیں گے میسجز کو, اس نے یہ کہا, اس نے یہ کہا, اس نے وہ کہا. جس نے جو کہا وہ جانے, اس کا کام جانے, تم نے کیا کیا اس کو دیکھو, شریعت تم سے کیا کہتی ہے اس کو دیکھو بھائی, شریعت ہمیں کیا کہتی ہے ہم اس کو دیکھیں. تو نبی علیہ السلام نے ایک مرتبہ جب سورج گرہن ہوا تو آپ نے بات فرمایا, اما بات کا لفظ بھی فرمایا. پھر نبی علیہ السلام نے ایک زمانے آپ کے زمانے میں سورج گرہن ہوا تو آپ نے وضو دیا اور حکم دیا کہ اعلان کیا جائے کہ نماز تیار ہے, اذان نہیں ہوگی اقامت نہیں ہوگی لیکن اعلان لوگوں کو اطلاع کر دی گئی کہ بھائی نماز تیار ہے آ جاؤ. اللہ اکبر کبیرہ. تو یہاں سے ہمیں کیا ملے گی؟ جو روشن بات تھی وہ سامنے آ گئی. اس کے علاوہ جتنی باتیں آج کل آ رہی ہیں, جیسے حاملہ عورت کو یہ ہو جائے گا باہر نکلے تو وہ ہو جائے گا, اس نے ایسے کر لیا تو وہ ہو جائے گا, اس قسم کے جتنے میسیجز جہاں جہاں سے آ رہے ہیں, اپنے ایمان کو بچانا چاہتے ہیں, ان سب کو اللہ کے لیے چھوڑ دیں. اگر یہ نشانی بھی آپ کو سمجھ میں نہیں آ رہی ہے تو اللہ ہی حافظ. تو کوئی بدشگونی بدفعلی کوئی بات نہیں, رجوع اللہ کے, جہاں آپ کو قریب کی مسجد میں موقع ملے مرد حضرات وہاں جائیں اور نماز ادا کریں. میں نے انشاءاللہ صبح جانا ہے مسجد احسان میں چوبری جی کے پاس ہے. اس کے علاوہ مفتی حماد فضل صاحب ہیں جی کے خلیفہ ہیں, بولٹن روڈ میں ان کا مدرسہ ہے طہا اکیڈمی, وہ ان کے ہمیں ترتیب ہے, اور بھی کئی جگہ ترتیب ہو سکتا ہے, وہ میرے علم میں یہ دو ہیں. تو احسان مسجد کیوں جانا ہے؟ آج وہاں ایک ولیمے میں شرکت تھی تو وہاں کئی دوست ملے, آج کل شادیاں بڑی ہیں, ابھی بھی شادی میں جانا ہے, یہاں سے سیدھا اٹھ کے آج ملاقات کا وقت نہیں ہوگا, بس ابھی نکلنا ہے شادی پہ. تو وہاں انہوں نے نماز خصوص کی دعوت بھی دی, ساتھ چائے کی دعوت بھی دی. میں نے کہا ٹھیک ہے دونوں کام ہو جائیں گے, تو بس استغفار بھی کریں گے پھر اس کے بعد چائے بھی ملیں گے کچھ. تو خیر بلکہ وہاں کئی دوستوں سے بھی ملاقات ہوئی. ایک میرے کیا کہتے ہیں کلاس فیلو تھے, ان کے بیٹے کی شادی ہوئی, انہوں نے 20 دسمبر کو بلایا تھا, مجھے یاد ہی نہیں رہا. میں نے کہا آپ بھول گئے؟ تو واقعی بھول گیا, یاد نہیں رہا. میں نے کہا اچھا ٹھیک ہے میں بھول گیا, تو آپ قضا بھی ادا کریں کفارہ بھی ادا کریں, آپ بتائیں میں کب آپ کے گھر آؤں تو قضا بھی ہو جائے گی کفارہ کرنا ہے, تو 60 دن روز بلائیں تو 60 دن بھی آ جاؤں گا. پھر اس دوست سے فارغ ہوا, ایک اور جگہ ٹیبل پہ میرے صاحب سے ملنے گیا, انہوں نے کہا جی آپ نہیں آئے ہماری شادی میں. میں نے کہا بھائی یاد کرا دیا کریں, تو اب قضا و کفارے کے ساتھ تمہیں حاضر ہوں, ہم وقت تو گزر گیا. تو بڑی آج کل شادیاں چل رہی ہیں, ایک ایک وقت میں کئی کئی ہوتی ہیں. تو اب پیر کو انہیں کراچی سے کل کراچی جانا ہے, 8:30 کی فلائٹ ہے, وہاں سے سیدھا شادی ہو جائے گی, وہاں ایک دو شادیاں ہیں, اس کے بعد پیر کی میری واپسی ہے کراچی سے, اور پیر کی رات کے 2 کارڈ آئے ہوئے ہیں. تو ایک ہمارے جامعہ کے اسٹوڈنٹ ہیں, ان کے بھائی کی ایک اور ہے, تو مستقل شادی ہے, عمدہ کہاں کہاں جا پاتا. تو میں نے ایک نیا طریقہ نکالا ہے, میں نے کہا بھائی ٹھیک ہے شادی پہ نہیں آیا تو ویسے کھانے کھلا دو, بعد کھانے کھلانا تو اگلے اکثر چپ ہی ہو جاتے. اچھا جی ایک اور چیز, اللہ اکبر کبیرہ, نمازوں کا ذکر ہو رہا تھا, ایک نماز کا ذکر حدیث میں اور بھی ملتا ہے, اس کو کہا جاتا ہے صلاۃ الخوف, نماز خوف, خوف کی نماز. ہم تو حالت امن میں نماز نہیں پڑھتے, اللہ کے محبوب نے تو صرف خوف کے زمانے میں نماز نہیں چھوڑی. کیا نماز تھی؟ عجیب نماز تھی. دشمن سامنے ہے, لڑائی ہو رہی ہے, نماز کا وقت ہو گیا, تمام صحابہ کی خواہش یہ ہے کہ حضور کی اقتداء میں نماز پڑھیں, لڑائی چل رہی ہے, نماز نہیں چھوڑنی تھی. کیا ترتیب ہوئی صلاۃ الخوف کے قرآن مجید میں ذکر ہے اس کا. نبی علیہ السلام نے آدھی جماعت کو کہا تم دشمن سے لڑتے رہو, یہ تمہاری ڈیوٹی. خود مصلی پر آ کے نماز کھڑی کی, آپ نے ایک رکعت نماز پڑھائی اس آدھی جماعت کو, پھر وہ نماز وہ جماعت ایک رکعت آقا کے پیچھے پڑھ کے چلی گئی, دشمن کے سامنے جو کھڑی نہیں تھی وہ آ گئی. اب اس نے نبی علیہ السلام کے پیچھے دوسری رکعت ادا کی, اب آقا کی تو دو پوری ہو گئی اور صحابہ کی خواہش بھی پوری ہو گئی کہ ہم سب کو نبی علیہ السلام کی امامت ملے. ادھر جو پہلی جماعت تھی جو دشمن کے سامنے کھڑی تھی اس کی ایک رکعت ہوئی, نبی علیہ السلام کی دوسری تھی ان کی پہلی تھی, ابھی واپس چلے گئے لڑائی پہ. پہلے والے جو ایک رکعت پڑھ چکے تھے جو نبی علیہ السلام کی بھی پہلی تھی ان کی بھی پہلی تھی, یہ واپس آئے, انہوں نے اپنی رکعت ادا کی, پھر یہ واپس چلے گئے. اور وہ جنہوں نے نبی علیہ السلام کے پیچھے نبی علیہ السلام کی وہ دوسری رکعت تھی ان کی پہلی تھی, پھر وہ آئے انہوں نے نماز ادا کی. حالت جنگ میں بھی نبی علیہ السلام نے نماز پڑھنا چھوڑا. ہم تو ٹی وی پروگرام اور فٹ بال اور کرکٹ اور ویسے ہی فضول باتوں کے لیے نماز چھوڑ دیتے. تاہم یہ صلاۃ الخوف ہے, اس کے کئی طریقے ہیں. علماء نے فرمایا کہ جو بھی مختلف اس کے متعدد طریقے ہیں سارے ہی جائز ہیں, اس میں کوئی اختلاف نہیں کرنا چاہیے. مقصد سمجھنے کی ضرورت ہے کہ صحابہ نے تو خوف کے وقت میں نماز نہ چھوڑی, اور ہم تو کیا کہتے ہیں شادیوں کے لیے نماز چھوڑ دیتے ہیں, فنکشن کے لیے نماز چھوڑ دیتے ہیں, ہمارا کیا کہنا. اللہ ہماری حفاظت فرمائے. تو چند باتیں عرض کرنی تھیں چاند گرہن اور سورج گرہن کے حوالے سے. اس کے علاوہ اب دو باتیں اور رہ گئیں, کوشش کرتا ہوں کہ جلد سے جلد اس کو پورا کر لوں کہ وقت کم ہے. ایک بار 25 دسمبر جیسے آج کا دن ہے, ایک حوالے سے تو یہ عیسائیوں کا دن ہے اور نیو ایئر نائٹ چند دن بعد آنے والی ہے. آج کے مسلمان بڑے شوق سے ان چیزوں کو منا کر, آپ بیکریوں میں چلے جائیں درجنوں نہیں سینکڑوں کی تعداد میں کرسمس کیک مسلمان خرید کے غیر مسلموں کو ہدیہ کرتے ہیں. شریعت اس میں کیا کہتی ہے, اللہ کیا کہتے ہیں, قرآن کیا کہتا ہے, حدیث میں کیا ہے, اس کے بارے میں میرا ایک بیان ہے, غیروں کے تہوار کا ہمارے عقیدے پر اثر. یہ میسج ٹی وی پہ جیسے قرآن پہ بھی موجود ہوگا, ہمارے عشق الٰہی پہ بھی موجود ہوگا, واٹس ایپ پہ میرے پاس ہے, کسی کو چاہیے تو لے سکتا. تاہم اس کا خلاصہ میں عرض کر دیتا ہوں 2-3 منٹ کے اندر. یہ تمام چیزیں اس قسم کی جو ان کے بازار سے جو ان کے دن ہوتے ہیں ان کو منانا جائز نہیں, شریعت نے اس کے اندر کوئی گنجائش نہیں رکھی. تفصیلات وہاں سے لے لیجئے لیکن شریعت نے اس کی کوئی گنجائش نہیں رکھی. ان سب کے پیچھے کوئی نہ کوئی ان کا عقیدہ ہے. کرسمس کے موقع پہ آپ دیکھیے انسائکلوپیڈیا آف برٹانیکا, اس میں لکھا ہوا ہے 25 دسمبر کرسمس ڈے کے بارے میں, عید میلاد مسیح. ان کی اپنی مذہبی روایات ہیں, وہ جو کرتے کریں, ہم ان کو نہیں منع کر رہے ہیں, ہم نے اس میں شامل نہیں ہونا ہے. غیر مسلموں سے کوئی تعلق ہو قلبی نہ ہو, ان کی مذہبی روایات کے مطابق نہ ہو. اب تو ہم نے دیوالی بھی شروع کر دی ہے, بہت آگے چلے گئے, ابھی تو تباہی کے طرف ہم بڑھتے چلے جا رہے ہیں, کوئی روکنے والا نہیں. اب چند باتیں سن لیجئے, اس سے خود اندازہ لگا لیجئے کہ شریعت نے اس کو کتنا برا سمجھا ہے. غیر مسلموں کی سرزمین میں رہنے والا مسلمان ان کی عید کو انہی کی طرح منائے اور اسی رویے پر اس کی موت ہو تو قیامت کے دن انہی کے ساتھ اٹھایا جائے گا. سیدنا عبداللہ بن عمر رضی اللہ تعالی عنہما. سنیے اگلی بات, کفار کی عیدوں پر ان کی عبادت گاہوں کا رخ مت کیا کرو, بے شک اللہ کا غصہ ان پر اترتا ہے. حضرت عمر فاروق رضی اللہ تعالی عنہ. اگر کوئی شخص 50 سال اللہ کی عبادت کرے اور پھر مشرکین کی عید کے موقع پر اس دن کی تعظیم کرتے ہوئے ایک انڈا کسی مشرک کو تحفے میں دے دے, اس کی 50 سال کی عبادت ختم ہو جائے, کس نے کافروں والا کام کیا. چوتھی بات سنیے, کفار کی عید پر, اچھا یہ کس نے کہا چوتھی تیسری بات, امام ابو حفص کبیر رضی اللہ عنہ, امام ابو حفص کبیر رحمۃ اللہ علیہ, بہت بڑے یہ فقی ہیں اور سمرقند میں ان کا مدار مجھے جانے کا موقع بھی ملا۔ چوتھی بات، کفار کی عید پر انہیں مبارکباد پیش کرنا ایسا ہی ہے جیسے کسی کو سلیم کے آگے سجدہ کرنے پر مبارکباد دینا۔ امام ابن قیم رحمۃ اللہ علیہ، کوئی آدمی بت کو سجدہ کرے اسے مبارکباد دیں، کیا خیال ہے؟ پانچویں بات سن لیجیے، مسلمانوں کے لیے جائز نہیں کہ وہ عیسائیوں کو کوئی ایسی چیز سیل کریں جو ان کی عیدوں میں کام آنے والی ہو، کیونکہ یہ ان کے شرک کی تعظیم اور کفر کی معاونت ہے۔ امام ابن قاسم المالکی رحمۃ اللہ۔ آج ہم کرسمس کیک سیل کرتے ہیں، کرسمس ٹری سیل کرتے ہیں، اور اس طرح کی کتنی چیزیں ہیں جو ان کے مذہبی اس سے تعلق رکھتی ہیں، اس کا ہم بالکل خیال نہیں کرتے ہیں، ہمارا کیا بنے۔ اور اسی سلسلے میں آخری بات جو بہت دفعہ میں نے کی ہے، اور انشاءاللہ کوئی بھی محب وطن پاکستانی قیامت تک اس کو توڑ نہیں سکتا، کہتے نہیں دوسروں کے دن منانے میں کیا ہے۔ میں آپ سے سوال پوچھتا ہوں، میں نے ہمیشہ حاضرین سے سوال پوچھا، الحمدللہ بڑے بڑے مجموعوں میں پوچھا۔ میں آپ سے سوال پوچھتا ہوں، اگر کوئی شخص 14 اگست کو خوشی منائے، جھنڈے لہرائے، اسے کیا کہیں گے؟ محب وطن۔ اگر کوئی پاکستانی بجائے 14 کے 15 اگست کو جھنڈے لہرائے، خوشیاں منائے، ہم اسے کیا کہیں گے؟ کیا کہیں گے؟ غدار۔ سب کہہ رہے ہیں غدار۔ کیوں بھائی؟ کیوں دوسروں کا دن منایا، اسے کیا کیا؟ یہی تو کیا، دوسرے کا دن منایا۔ ہماری قومی غیرت برداشت ہی نہیں کرتی کہ کوئی پاکستانی دوسرے کا دن منائے اور خوش ہو۔ جس طرح قومی غیرت، ہم کیا کہیں گے جس نے اس کا دن منایا اسی کا؟ ارے حضور نے تو یہی کہہ دیا نا، من تشبہ بقوم فہو منہم، جو جس سے مشابہت اختیار کرے گا اسی میں سے ہوگا، اور کیا کہا ہے؟ ان اس مثال سے، 14 اگست والی مثال سے پاکستانیوں کو تو بھرپور سمجھ میں آتی ہے۔ اب بات سمجھ میں آ جائے اور عمل میں نہ آئے، اس سے بڑی محرومی کوئی نہیں۔ بہت بڑا ہے محروم وہ شخص، بہت بڑا محروم ہے جسے حق بات کی سمجھ آ جائے اور عمل نہ کرے۔ ایک کو تو سمجھ ہی نہیں لگی نا، وہ بھی محروم ہے، لیکن جس کو سمجھ آ جائے اور پھر بھی عمل نہ کرے، اس کے بارے میں کیا کہا؟ اسی طرح غیروں کے تمام دن جتنے بھی ہیں، آج سے 15 سال پہلے دیکھ لیں، ایک آدھ کوئی دن ہوتا تھا، باقی تو اتنے دن نہیں تھے۔ اب تو جناب اتنے دن آتے چلے جا رہے ہیں، ابھی اور بڑھیں گے۔ پہلے ہم نے صرف ایک قوم کے لیے، دوسری کے لینے شروع کی، اب تو دنیا میں اتنی قومیں، انہیں کے دن مناتے رہ جائیں گے، ہمارے دن اللہ نہ کرے ختم ہی ہو جائیں ہماری نسلوں میں سے، ہمیں کہیں روک لگانی ہوگی۔ ورنہ کا پہلے عیسائیوں کے منائیں گے، پھر یہودیوں کے منائیں گے، پھر ہندوؤں کے منائیں گے، پھر سکھوں کے منائیں گے، تھوڑی قومیں دنیا میں، پھر اسی کام پہ رہ جائیں گے، جو ہمارے اپنے دن ہیں وہ پھر ختم نہ ہو جائیں، اللہ نہ کرے۔ ہمیں ان باتوں پہ سوچنے چاہیے۔ اچھا جی، آج کی آخری بات، آج جو کہ 25 دسمبر ہے اور قائد اعظم محمد علی جناح رحمۃ اللہ علیہ ان کا یوم پیدائش ہے، تو اس سلسلے میں ہم قائد اعظم ہی کی چند باتیں پڑھ لیتے ہیں اور سن لیتے ہیں، جس سے اندازہ ہوگا کہ وہ کیسا درد مند دل رکھتے تھے۔ آج ہماری کتابوں میں، ہمارے اس میں قائد اعظم کی صحیح تصویر بھی پیش نہیں کی جا رہی، بلکہ بالکل ہی بھلا دی ہے۔ ایک بات آپ کو اور بتاؤں، غازی ایم الدین شہید رحمۃ اللہ علیہ کا نام جس نے سنا ہے ہاتھ کھڑا کرے، کیا کیا تھا انہوں نے؟ ایک گستاخ رسول تھا، اس کو قتل کیا تھا، تو جہنم والد کیا، ان کا مقدمہ کس نے لڑا تھا؟ قائد اعظم نے لڑا تھا۔ کس کے خلاف؟ انگریز حکومت کے خلاف۔ تو قائد اعظم ناموس رسالت کے لیے بھی آگے آ گئے تھے۔ اب ان کی چند باتیں ذرا سن لیجئے، قائد اعظم ہی کے وتھ ریفرنس۔ آل انڈیا مسلم اسٹوڈنٹ فیڈریشن کے اجلاس 15 نومبر 1942، قائد اعظم نے فرمایا، مجھ سے اکثر پوچھا جاتا ہے پاکستان کا طرز حکومت کیا ہوگا، فرماتے تھے، پاکستان کے طرز حکومت کا تعین کرنے والا میں کون ہوتا ہوں؟ 1300 سال ہو گئے، قرآن آئے گا، قرآن اس کا آئین ہوگا۔ نوجوانوں کو، طلباء کو نصیحت کی ڈھاکہ میں 21 مارچ 1948، فرمایا، میرے نوجوان دوستو، آج میں آپ سے ایک ایسے شخص کی حیثیت سے بات کر رہا ہوں جس کے دل میں ہمیشہ آپ کے لیے محبت رہی، جس نے گزشتہ 10 برسوں میں پوری وفاداری اور اطاعت شعاری کے ساتھ آپ کی خدمت کی ہے۔ میں آپ کو خبردار کرنا چاہتا ہوں، خود تو کسی بھی سیاسی جماعت کے ہاتھوں کھلونا نہ بننے دیں، ورنہ بہت بڑی غلطی کریں گے۔ آپ اپنے آپ کو पूरी तवज्जो को तालीम पर मरकूज रखें। सिर्फ इसी तरह आप अपने आप से, अपने वालिदैन से और अपने मुल्क और मिल्लत से इंसाफ कर सकें। दौरान तालीम सियासत भी छोड़नी है और ये आजकल जो बेहयाई हो गई उसे भी छोड़ना है, वरना बकौल कादी आज़म रहमतुल्लाह अलैह कि आप अपने आप से, अपने वालिदैन से और मुल्क और मिल्लत से इंसाफ नहीं कर सकेंगे, यानी नाइंसाफी करेंगे, जुल्म करेंगे। जो तालीम का वक्त है तालीम पर लगाइए, उसको नाच गाने में ना लगाइए। फरमाने कायद सुनिए, फरमाया कि मेरी आरजू है कि पाकिस्तान सही मानों में एक ऐसी मुमलिकत बन जाए जहां एक बार फिर दुनिया के सामने फारूक आजम रजी अल्लाह उनके दौर की याद ताजा हो जाए। खुदा मेरी इस आरजू को पूरा करे। चौदह फरवरी 1948 सिब्बी दरबार बलूचिस्तान में खिताब करते हुए फरमाया, ये कादी आज़म की बात सुना रहा हूँ, ये मैं आपको मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह, मौलाना हज़रत पीर ज़ुल्फ़िकार अहमद नक़शबंदी दाम बरकातहुम हूँ, मतलब इनकी बात ही सुना रहा हूँ, मैं आपको बात सुना रहा हूँ कादी आज़म की, तरह सुनिए। 14 फरवरी 1948 शाही दरबार सिब्बी बलूचिस्तान में फरमाया कि मेरा ईमान है कि हमारी निजात उस पर हसना पर चलने में है जो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने हमारे लिए बनाया है। हमें चाहिए कि हम अपनी जमहूरियत की बुनियादें सही मानों में इस्लामी उसूलों और तसव्वुरात पर रखें। और इसी इल्म दोस्त और शरीयत से मोहब्बत और कुरान हदीस से मोहब्बत और उलमा से मोहब्बत की वजह से कादी आज़म ने जब पाकिस्तान बन गया तो कराची में हजरत मौलाना शब्बीर अहमद उस्मानी रहमतुल्लाह अलैह उनसे परचम लहरवाया और ढाका में हजरत मौलाना जफर अहमद उस्मानी रहमतुल्लाह अलैह उन्होंने पाकिस्तान के परचम की पहली मरतबा परचम कुशाई की। इन दोनों हजरात ने तिलावत भी की, दुआएं भी की, ये सारा कुछ हुआ। ये क्यों था? ये सिर्फ इसलिए था कि कादी आज़म उलमा के कदरदान थे और ये उलमा को ये मनसब देने का मामला ही ये था कि आपके दिल में उनकी उन जद्दोजहद की और कुर्बानियों की बहुत अजमत मौजूद है कि जो पाकिस्तान बनाने के लिए उलमा ए वक्त ने दिन रात कुर्बानियां दी, ये उनको खराज तहसीन पेश किया। और ये दोनों कौन थे? ये दोनों हजरत अब्दुल हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह के खलीफान थे। अल्लाह ताला हमें एतदाल के साथ सही बातों को समझने की तौफीक अता फरमाए। जिस मुल्क मकसद के लिए मुल्क हासिल किया गया था, अल्लाह वो मकसद हमें सही तौर से समझ कर पूरा करने की तौफीक अता फरमाए। आखिर में चलते चलते ये जरा पूछ लूँ आपसे, आज जो कुछ हमारे मुल्क में हो रहा है, क्या हमारे बड़ों ने इस वक्त इन चीज़ों के लिए कुर्बानियाँ दी थी? वो कुछ और मकसद थे ना। अगर उनको ये मालूम होता कि उनकी नस्लें अंग्रेज के तरीके पर जाएंगी, ये सब कुछ होगा, तौर तरीके सब उनके होंगे, हिंदुओं के और अंग्रेजों के, क्या वो कुर्बानियां देते? अगर यही मकासद थे तो मेरे भाइयों, अंग्रेज का रहना ज्यादा अच्छा था कि उसकी सरपरस्ती में उसकी तालीम, उसका मयार, उसकी तर्ज जिंदगी, उनकी माशरत ज्यादा बेहतर अपनाई जा सकती थी कि वो खुद भी मौजूद होता। क्या जरूरत थी बाहर निकालने? कोई तो जरूरत तो थी ना। अल्लाह उसको सही समझ कर अमल में लाने की तौफीक अता फरमाए और इस मुल्क को इस्लाम का किला बनाए। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन सल्लल्लाहु अलैहि व सल्लम करीम अबे करीम हम सब के तमाम सगीरा कबीरा अगले पिछले गुनाहों को माफ फरमा। या अल्लाह हम सबको जहन्नम की आग से महफूज फरमा, सर के बालों से लेकर पाओं के नाखूनों तक नेकी तक्वा अता फरमा। या अल्लाह कल सूरज ग्रहण के वक्त यानी पूरी उम्मत को हम सबको याद आता हुआ इस्तग़फ़ार की तौफीक अता फ़रमा। एक मिनट, एक बात रह गई बहुत जरूरी, अभी मर्दों के लिए तो बात हो गई कि वो मस्जिद में जाने की कोशिश करें, औरतें क्या करें, औरत क्या करें? सूरज ग्रहण चांद ग्रहण के वक्त वो अपने घर में रहते हुए जितना भी टाइम है 1.5-2 घंटे का कम बेस जब जितना हो वो अपने घर में रहते हुए नमाज की तरफ तवील क़याम, तवील रुकू, तवील सजदे, नमाज की तरफ दुआ, इस्तग़फ़ार, सदक़ा, खैरात, رجوع اللہ کی طرف متوجہ رہے. گویا جو کام مردوں نے مسجد میں کرنے ان ساری چیزیں
www.darsquran.com